यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रविधि जन्य लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड़। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 वटा स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इंग्ल्याण्ड र डीआर कंगो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको संहिताधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैंगिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैंगिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरू डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा बढ़दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढ़े पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमांकनका विषय टुंग्याइसकेको भए पनि लिम्पियाधुरा लिपुले कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षको प्राविधिक टोलीले सीमांकन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमांकन टुंगो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुंग्याउन चाहेको बताउनुभयो। सांसद विष्णु बहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमांकन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमांकन टुंग्याएको छ, तर लिम्पियाधुरा लिपुले कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमांकन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौं ती भूभागहरू नेपालको हो, हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुंग्याउन चाहन्छौ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो, कालापानी लिम्पियाधुरा लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौं।
परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै परराष्ट्र मन्त्री खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुन्थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी रहेको बताउनुभयो। मन्त्री पौडेलले आगामी दिनमा स्थानीय तह र वायु सेवा निगम बीच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति, संचार उपकरण लगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार, सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनको आकस्मिक विशेष शून्य तथा प्रादेशिक सरोकारका समयमा सांसदले उठाएका विषयमा जवाब दिन सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ़दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले माग गर्नुभयो। सांसदहरूले नमूना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनुपर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रित गर्ने निर्णय गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाई व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अपाङ्ग मैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औल्याउनुभयो। बैठकमा समितिका सभापति सुमनिमा उदासले नेपालको हिमाली सौन्दर्य, जड़ीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले आरोग्य वर्ष 2027 को पूर्व तयारीका लागि रणनीति, मापदण्ड, आचार संहिता र कार्य योजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनयन गरेको छ। यसअघि चमत्ती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। यही असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित 2 जना विरूद्ध 18,50,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमी 6 भक्तपुर र उक्त कम्पनीका संचालक प्रकाश नाछिरिङ राई विरूद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले आज विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धित प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सयबुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ़न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बन्देलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढ़ेको मानव तथा वन्य जन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह।
जहाँ जंगलसँग समुदाय जोड़िएको छ त्यस्तो ठाउँमा सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जंगलको छेउछाउमा बस्ने समुदायले रक्सीता पार्नु भएन। रक्सीकै बासनाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानूनी व्यवस्था गरिदिएको छ। कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमण बाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल।
यसपालि 12 2 र 70 2 4 मान्छे क्याजुअल भएको छ वन जन्तुबाट। उहाँले 10 लाख रुपियाँ दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 2 लाख रुपियाँ दिएका छौँ। 12 मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौँ भने 45-46 मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी।
पहिला त हामी जंगलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जंगलको छेउमा मेष जाली लगाऊ ताकि भित्र जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जंगलमा पानी छैन आजकल।
मध्य प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर, निलगाई, हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाम्सीले विदाई भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले उहाँको कार्यकक्षमा भेट गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा विकास साझेदारका विषयमा छलफल भएको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
पहिले पहिले बर्खा शुरू भएसँगै गाउँ गाउँमा रोपाईको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गानाले बताउनु भयो। पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार पन्ध्रमा मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकारको नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनु भयो।
4938 हेक्टरमा
पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तनसँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो। चीनिया राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ़ चीनिया कम्युनिष्ट पार्टीभित्रको भ्रष्टाचार विरूद्धको अभियानलाई अझ कड़ा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पीपलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मरिटेलमा प्रति लिटर 30 रूपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेंगूका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 44.59 अंकले उकालो लागेर 2652.93 पुगेको छ। कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। रिलायन्स स्पेनिङ मिल्स, आँखुखोला जल विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड एण्ड डेभलपमेन्ट र एनआईएमबी डिभेन्चर शीर्ष स्थानमा पर्न सफल भएका छन्। बुधबारको कारोबारमा 252 कम्पनीको शेयर मूल्य बढ्दा 17 कम्पनीको मात्रै घटेको छ।
उहाँ हुनुहुन्थ्यो बालिका माधेन। अब खेल समाचार रमेश टमाटाबाट।
विश्वकप फुटबलमा आज राति इंल्याण्ड र डीआर कंगो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पाउने 10 बजे एटलान्टा स्टेडियममा शुरू हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउण्ड अफ 32 खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जित निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इंल्याण्ड र डीआर कंगो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोलले पराजित गर्यो। फ्रान्सको जितमा खेलको 45 र 74 मिनटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको 53 मिनटमा ब्राडली बारकोलाले गोल गरे। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको सामना गर्नेछ। यस्तै स्टार स्ट्राइकर एर्लिङ हालानले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा हिजो राति भएको राउण्ड अफ 32 खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोलले हरायो। नर्वेलाई जिताउन एन्टोनियो नुसा र हालानले गोल गरेका थिए। कराते खेलाड़ी सुमन तिमिलसिना यूएस ओपन आईएसकेए विश्व मार्शल आर्ट्स च्याम्पियनशीपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको फ्लोरिडामा जुलाई 2-4 तारीकसम्म हुने प्रतियोगितामा सुमनले पुरूष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। सुमनले 2023 भएको यसै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाड़ी भूभागका केही स्थानमा तथा कोशी मधेश र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.4, न्यूनतम 22, वर्षा 0.9 मिलीमिटर। काठमाडौँको अधिकतम 28.4, न्यूनतम 21, वर्षा 20.5 मिलीमिटर। पोखराको अधिकतम 29.5, न्यूनतम 22.7, वर्षा 25.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5, न्यूनतम 21.2, वर्षा 5.2 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6, न्यूनतम 24.8, वर्षा 4.7 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधिजन्य लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याइनु पर्नेमा सांसदहरूको जोड़। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इंल्याण्ड र डीआर कंगो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।